यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 304 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना। समानुपातिक निर्वाचन प्रणालीमा नाम समावेश भएका उम्मेद्वारले चाहेमा भोलि बन्द सूचीबाट नाम फिर्ता लिन सक्ने। संस्थापन पक्षको असहमतिका बावजूद नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँमा शुरू। र पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिण्डर विस्फोट, कम्तीमा 8 जनाको मृत्यु। समाचार अब विस्तारमा। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 304 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। विक्रम सम्वत 1779 जन्मिनुभएका शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो। तत्कालीन गोर्खाका राजा शाहले सामाजिक आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका 2224 राज्यलाई एकीकृत गर्नुभएका शाहको 1831 सालमा 52 वर्षको उमेरमा निधन भएको थियो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माताको शाह शालिकमा पुष्पहार अर्पण गर्नुभएको छ। सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आज आयोजित विशेष समारोहमा शरीक भई राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्दै शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको हो। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो। यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, मन्त्रीगण लगायतको उपस्थिति रहेको थियो। शाहको जन्मस्थान गोर्खामा पनि कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाइएको छ। यस्तै नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ। यसैगरी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको छ। काठमाडौँको ब्रिकुटी मण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनुभएको हो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि समाजका विभिन्न क्षेत्रका अगुवा लगायतको उपस्थिति थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेद्वारले भोलि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म नाम फिर्ता लिन सक्ने आयोगले जनाएको छ। राजनैतिक दलहरूबाट यही पुस 13 र 14 गते पेश भएको बन्द सूचीबाट उम्मेद्वारले नाम फिर्ता लिन चाहेमा आयोगले तोकेको ढाँचामा निवेदन दिन सकिने आयोगले जनाएको छ। सम्बन्धित उम्मेद्वार उपस्थित हुन नसक्ने भएमा वारेस मार्फत समेत नाम फिर्ता लिनको लागि निवेदन दिन सकिने आयोगका सचिव एवं निर्वाचन अधिकृत कृष्ण बहादुर राउतद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेद्वार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ। निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेद्वारले जनतासँग मत माग्न र मतदाताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले नेपालको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले देशैभर निर्वाचन लक्षित आवश्यक तयारीका कामहरू तीव्र पारिरहेको छ। सुनसरी जिल्लामा पनि निर्वाचनको तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीबाट संवाददाता रुमा रिजालको रिपोर्ट।
देश प्रतिनिधि सभा चुनावको संघारमा उभिएको छ। लोकतान्त्रिक अभ्यासको यो महत्वपूर्ण चरणमा नागरिकहरू आफ्नो मताधिकार प्रयोग गर्दै आगामी 5 वर्षका लागि प्रतिनिधि चयन गर्ने तयारीमा छन्।
चुनावको रौनक छ अहिले, पुराना दलहरू चाहिँ पुरै बढाइन्छ यसपालि।
युवाहरूको सहभागिता यस चुनावको अर्को महत्वपूर्ण पक्षका रूपमा देखिएको छ। सुनसरीमा मात्रै 30,788 जना थप मतदाता यसपालिको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुँदैछन्।
हाम्रो भन्दा पनि राम्रोलाई छान्नुपर्छ भन्ने सबैतिर अहिले माहौल त्यही बनिरहेको छ। युवाहरूले चाहिँ नयाँ कुरा केही एक्सपेरिमेन्ट गर्न खोजिरहेछन्, युवाले त्यत्रो आन्दोलन लिएर त्यसमा केही परिवर्तन हुन्छ भनेर नयाँ मुहार खोजिरहेछन्।
मैले चाहिँ यो मतदाता परिचय पत्र युवा नेतृत्व चयनको लागि बनाएको, युवालाई भोट दिनको लागि।
निर्वाचन आयोगको अध्यावधिक विवरण अनुसार सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा कुल 5,80,945 जना मतदाता कायम भएका छन्। निर्वाचनलाई सफल, सहज र सुरक्षित बनाउन जिल्लाभर 167 मतदान स्थल र 624 मतदान केन्द्र तोकिएका छन्। थप तयारी बारे प्रश्न पार्दै सुनसरी जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेल,
निर्वाचनको तयारी चाहिँ अब हामीले यो मतदाता नामावली संकलन र अध्यावधिको काम सकिसक्यौं, अब निर्वाचन अधिकारीहरूको नियुक्ति पनि हुने क्रममा छ, तोकिसक्नु भएको छ, अब नियुक्ति पनि एक दुई दिनमा हुन्छ र त्यसपछि हामीले निर्वाचन अधिकारीको कार्यालय पनि माघ 2 गते स्थापना गर्ने भन्ने छौँ र अब अहिले चाहिँ हाम्रो सामग्री व्यवस्थापनको पाटोमा कार्यहरू चाहिँ भइरहेको छ।
मतदान लोकतन्त्रको मेरुदण्ड हो, प्रतिनिधि सभा चुनाव मार्फत जनताले आफ्नो आवाज संसदसम्म पुर्याउने अवसर पाउँदछन्। त्यसैले सबै मतदातालाई निर्भीक रूपमा मतदानमा सहभागी भई लोकतन्त्र सुदृढ बनाउन सरकारवालाले आग्रह गरेका छन्। रुमा रिजाल, रेडियो नेपाल, सुनसरी।
अब बाँकी समाचार। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचार संहिताको दायरामा ल्याएको छ। आयोगका अनुसार आचार संहितामा निर्वाचन प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जाल वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ। आचार संहिताले सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ। नेपाली कांग्रेसको एक पक्षको विमतिका बीच आजदेखि काठमाडौँमा पार्टीको दोस्रो विशेष महाधिवेशन शुरू भएको छ। नेपाली कांग्रेसका 54% भन्दा बढ़ी महाधिवेशन प्रतिनिधिहरूले गत असोज 29 गते केन्द्रीय कार्यालयमा दर्ता गरेको माग अनुसार आयोजना भएको विशेष महाधिवेशन आजदेखि शुरू भएको हो। विशेष महाधिवेशनको नेपाली कांग्रेसका दुई महामन्त्रीहरू गगन कुमार थापा र विश्व प्रकाश शर्माले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाको अध्यक्षतामा काठमाडौँको बेकुटी मण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरूले जेएनजी आन्दोलन पछिको विशेष परिस्थिति र बदलिदो परिवेश अनुकूल नेपाली कांग्रेसलाई परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक परेको बताउनुभयो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले कांग्रेसलाई जिउँदो बनाएको र जिउँदो कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्ने बताउनुभयो। यस्तै कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्माले देशलाई समुन्नतिको उचाइमा लिएर जान सक्ने सामर्थ्य राख्ने गरी कांग्रेसलाई बदल्न आवश्यक रहेको बताउनुभयो। नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले पार्टीलाई समयको माग अनुसार चल्ने र नयाँ पुस्तामा भरोसा दिलाउन सक्ने बनाउन विशेष महाधिवेशन सफल हुने बताउनुभयो। विशेष महाधिवेशनको उद्घाटन अघि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू काठमाडौँका विभिन्न स्थानमा भेला भई र्याली, बाजागाजा र झाँकीका साथ आयोजना स्थल प्रवेश गरेका थिए। आजबाट शुरू विशेष महाधिवेशनका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाउँदै आएको छ। पार्टीको संस्थापन पक्षले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने तालिका निर्धारण गरी प्रक्रिया समेत शुरू भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वत समाप्त भइसकेको बताउँदै आएको छ। कांग्रेसको विधानमा 40% महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेमा 3 महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। महाधिवेशन प्रतिनिधिहरूको मागलाई संस्थापन पक्षले सम्बोधन नगरेपछि महामन्त्रीहरू गगन कुमार थापा र विश्व प्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन शुरू भएको हो। जनता समाजवादी पार्टी जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल बीच एकीकरण सम्बन्धी सम्झौता भएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्त ठाकुरले 12 बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्दै आज दुई पार्टी बीच औपचारिक एकता गरिएको हो। गत पुस 13 गते दुई पार्टी बीच एकीकरण गर्ने सहमति सम्बन्धी जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार एकीकरण गरिएको आज दुवै पार्टीका अध्यक्षद्वारा जारी सम्झौता पत्रमा उल्लेख छ। सम्झौता पत्र अनुसार दुई शीर्ष नेताबीच कार्य विभाजनको समझदारी समेत गरिएको छ, जस अनुसार ठाकुर संरक्षक र यादव अध्यक्ष रहने सहमति बनेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दै
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। गायक एवं कलाकार प्रशान्त तामाङको 42 वर्षको उमेरमा हृदयघातका कारण आज भारतको दिल्लीमा निधन भएको छ। उहाँको निधनसँगै दार्जीलिङवासी लगायत संसारभर रहेका नेपाली भाषी यति बेला निशब्द छ। सन् 2007 भारतीय टीभी रियालिटी शो इण्डियन आइडलको तेस्रो सिजनको ग्राण्ड फिनालेमा गायक तामाङले नेपाली भाषीबीच लोकप्रिय हुनुभएको थियो। साथै उहाँले गायन क्षेत्रमा मात्रै नभई नेपाली चलचित्रमा समेत आफ्नो अभिनयले राम्रो छाप छोड्नु भएको थियो। हिम्मत 2 नेपाली चलचित्रमा पार्श्व गायकका रूपमा प्रवेश गरेका प्रशान्तले गोर्खापल्टन, परदेशी, परदेशी 2 चलचित्रमा अभिनय गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषदको बैठकले गत साउन 23 कैलाली कारागारमा 2 समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै बैठकले सुदूरपश्चिम प्रदेशमा सड़क मरमत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न सड़क मरमत समूह निर्देशिका स्वीकृत गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको राजधानी इस्लामाबादमा एउटा विवाह समारोहमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुल्हा दुलही सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन सम्पन्न भएपछि दुल्हा दुलही सहित पाहुनाहरू सुतेको घरमा ग्यास सिलिण्डर विस्फोट भएको थियो। बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै 8 जनाको मृत्यु भएको हो। विस्फोटमा परि 7 गम्भीर घाइते भएका छन्। सिलिण्डरहरूमा हुने ग्यास चुहावट र लापरवाहीका कारण पाकिस्तानमा यसअघि पनि घातक दुर्घटनाहरू भएका प्रहरीले जनाएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्ष 2082-83 मंगसिर मसान्तसम्ममा नेपालको कुल वस्तु निर्यात 58.2% वृद्धि भएको छ। यस अवधिमा नेपालको निर्यात 1,16,51 करोड़ रूपियाँ बराबर भएको छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात भने क्रमशः 82.7% र 5.5% बढ़ेको छ भने चीनतर्फको निर्यात 73.3% कमी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष 2082-83 पाँच महिनामा कुल वस्तु आयात 15.8% वृद्धि भई 7,66,19 करोड़ रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात 3% वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः 5.7%, 24.6% र 40.8% वृद्धि भएको छ। आर्थिक वर्ष 2082-83 पाँच महिनामा कुल वस्तु व्यापार घाटा 10.5% वृद्धि भई 6,49,68 करोड़ रूपियाँ बराबर पुगेको छ। नेपाली बजारमा आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड निर्माण गरेको छ। आइतबार सुन 2,70,600 रूपियाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा आइतबार प्रतितोला 2,800 रूपियाँले सुन महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारको कारोबार मूल्य अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सुन तोलामा 2,67,800 रूपियाँमा किनबेच भएको थियो। आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड निर्माण गरेको छ। चाँदी तोलामा 210 रूपियाँले बढेर 4,990 रूपियाँमा किनबेच भएको छ। चालू आर्थिक वर्षको मंगसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा 1.9% मात्रै बढेको छ। यस अवधिमा 55,99,95 करोड़ रूपियाँ कर्जा निजी क्षेत्रमा प्रवाहित भएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग बीबीएल को दोस्रो स्थानमा उक्लिएको छ। पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हो। सिनेट स्टेडियममा आइतबार सम्पन्न खेलमा राजशाहीले रंगपुर राइट्सलाई 7 विकेटले पराजित गर्यो। रंगपुरले दिएको 179 रनको लक्ष्य राजवंशीले 19.1 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। राजशाहीको जितमा मोहम्मद वसिमले अभिजित 87 रनको पारी खेले। नजमुल हसनले 76 रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको रंगपुरका लागि तोहित हिदायतले 97 रन बनाए पनि उनको टोली पराजित भएको छ। बलिङतर्फ सन्दीप लामिछानेले 1 विकेट लिए। नेपाली टोलीका दिपा साई र विमला विकले गोल गरेको बंगलादेश महिला लीगको चौथो चरणको खेलमा राजशाही स्टार्स फुटबल क्लबले बंगलादेश पुलिस फुटबल क्लबलाई 7-0 गोलले पराजित गरेको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहनेछ भने देशका पहाड़ी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 304 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना। समानुपातिक निर्वाचन प्रणालीमा नाम समावेश भएका उम्मेद्वारले चाहेमा भोलि बन्द सूचीबाट नाम फिर्ता लिन सक्ने। संस्थापन पक्षको असहमतिका बावजूद नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँमा शुरू र पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिण्डर विस्फोट कम्तीमा 8 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।